नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश नेरोलासँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकमा हामी शुक्रबारको श्रृङ्खलामा केही सातादेखि भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन सुनिरहेका छौं। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको छ। गएको साता हामीले भगवती चरण वर्माको उपन्यास चित्रलेखाको छैठौं श्रृङ्खला वाचन सुन्यौं। छैठौं श्रृङ्खलासम्म आइपुग्दा श्वेताङ्क, बीजगुप्त, यशोधरा लगायतका समूह बाहिर जान खोज्दै हुनुहुन्छ। अब के हुन्छ उपन्यास चित्रलेखाको सातौं श्रृङ्खला सुनौं, पृष्ठ 132बाट। यशोधराले आफूले भनेको कुरा पूरा गरिन्। उनले आफ्नो यात्राको सबै प्रबन्ध गरिन्। भोलिपल्ट सबैजना काशीतर्फ प्रस्थान गरे। त्यसबेला साँझ परिसकेको थियो। ग्रीष्म ऋतुको रात रमाइलो हुन्छ, तर बीजगुप्तका निम्ति त्यो रात थिएन। चतुर्दशीको चन्द्रमा पूर्व दिशामा बलेको थियो र यता बीजगुप्तको हृदयमा एक ज्वाला धन्कँदै थियो। दासदासीहरू ठूल्ठूला राका हातमा लिएर सँगसँगै हिँडिरहेका थिए। राकोको त्यो लप्कोमा बीजगुप्तले आफ्नो हृदयमा दन्किरहेको आगोका लप्काका प्रतिबिम्ब देखे। उनी मौन थिए। बीजगुप्तको रथमा बीजगुप्त र श्वेताङ्क थिए। मृत्युञ्जयसँग चाहिँ यशोधरा थिइन्। आधा रात बितिसकेको थियो। चारैतिर जुन छरिएको थियो। बाटो नजिकका बगैँचाबाट बेली र चमेलीको मधुरो सुगन्ध चारैतिर फिजिएको थियो। श्वेताङ्कले निस्तब्धता भङ्ग गर्दै भने, राति विश्राम गर्न उचित नहोला र? त्यसबेला बीजगुप्त केही सोचिरहेका थिए। के सोच्दै थिए उनलाई नै थाहा थिएन। एउटा पछि अर्को गरेर अनेक विचार उनको मस्तिष्कमा उब्जिन्थे र लोप हुन्थे। त्यस्तो मानसिक अवस्थामा उनलाई कति समय बित्यो भन्ने कुनै ज्ञान भएको थिएन। त्यसै बेला मृत्युञ्जयको रथ उनको नजिकै आयो र यशोधराले भनिन्, आर्य बीजगुप्त, के विश्राम गर्न उचित होला? बीजगुप्त झस्किए। उनले आकाशतिर हेरे। चन्द्रमा आकाशको पूर्व भागलाई छाडेर पश्चिमी भागतर्फ गइसकेका थिए। उनले श्वेताङ्कलाई भने, श्वेताङ्क, रथ रोकिदेऊ, नजिकैको कुनै बगैँचामा बास बस्ने केही प्रबन्ध हुन सक्छ कि हेर। रथ थामियो। बीजगुप्तको रथ थाम्ना साथ अरू सबैका रथ पनि थामिए। रथबाट ओर्लिएर श्वेताङ्क बगैँचाको खोजीमा हिँडे। बीजगुप्तले मृत्युञ्जयलाई भने, आर्य श्रेष्ठ, क्षमा गर्नुहोला, मलाई समयको केही पनि अनुमान भएन, तपाईँलाई कष्ट भयो होला। तर आधा रात बितिसकेको छ, यदि असल ठान्नुहुन्छ भने बरु हामी अगाडि नै बढौँ। बिहान सूर्योदयको बेलासम्म कुनै गाउँमा पुगेर त्यहीँ दिनभरि विश्राम गरौँ, किनकि यहाँ दिउँसोको गर्मी छल्ने सम्भवतः कुनै प्रबन्ध हुन सकोस् र यो घाममा बिहानै हिँड्नु उचित नहोला। मृत्युञ्जयले केही सोचेर भने, ठिक भन्यो आर्य बीजगुप्त, अगाडि बढ्नु उचित हुन्छ होला। केही बेरपछि श्वेताङ्क फर्किए। उनले भने, यहाँ एउटा साह्रै राम्रो बगैँचा छ, त्यहाँ एउटा विशाल भवन पनि छ। त्यो बगैँचा सामन्तको जग्गा हो, बस्ने प्रबन्ध पनि निकै राम्रो छ। सामन्तको बगैँचा हो? मृत्युञ्जयले भने, त्यसो भए सामन्तको एउटा सुन्दर महल पनि छ। बगैँचामा रथहरू मोडिए। मालीले सामन्तहरूको स्वागत गर्यो, तर बीजगुप्तलाई निद्रा लागेन। बीजगुप्त कहाँ जान लागेका हुन्, किन जान लागेका हुन्, यी प्रश्नहरूले उनको मस्तिष्क रिङ्गाइरहेको थियो। उनी काशी जान लागेका थिए। शान्ति प्राप्त गरी उनलाई आफ्नो मानसिक पीडा हटाउनलाई, आफ्नो कर्तव्यबाट च्युत नहुनलाई उनी पाटलिपुत्र छाडेर आएका थिए। यशोधराबाट टाढा हुनका निम्ति उनी पाटलिपुत्र छोडेर आए। यशोधराबाट टाढा हुन चित्रलेखाबाट टाढा हुनका लागि, तर यशोधराबाट उनी टाढा हुन सकेनन्। यशोधरा झन् उनको नजिकै पो आइन्। सायद योभन्दा अझ नजिक एक हुँदै पो आउने उनकी। असम्भव, बीजगुप्तले केही चर्को स्वरमा भने। बीजगुप्तले यशोधरालाई प्रेम गर्न सकेनन्। उनको आँखा अगाडिबाट यशोधरा पर हटिन्। चित्रलेखा आइन्। को हुन् चित्रलेखा? उनको जीवनसँग चित्रलेखाको के सम्बन्ध छ? चित्रलेखा उनकी प्रेमिका थिइन्, पत्नी थिइन्। उनी चित्रलेखालाई प्रेम गर्थे र चित्रलेखा उनलाई प्रेम गर्थिन्, तर के उनी अझै प्रेम गर्छिन् र? सायद गर्दिनन् गर्छिन् किनकि उनले बीजगुप्तलाई छाडेकी थिइन् उनको भलोको निम्ति गर्छिन् किनकि उनले कुमारगिरीका अगाडि स्वीकृति गरेकी थिइन् गर्दिनन् किनकि उनले बीजगुप्तलाई बीजगुप्तको इच्छाका विरुद्ध उनको जीवनलाई भार बनाउँदै हिँडिदिइन् यो सोच्दा सोच्दै बीजगुप्तले चरा चुरुङ्गीको गीत सुने पूर्व दिशामा प्रकाशको प्रथम रश्मि आफ्नो स्वर्णाञ्चल फिजाउँदै प्रातकालीन बतासँग जिस्किँदै थियो र तारा पहेँलो हुँदै एक एक गरी आफ्नो अस्तित्व मेटाउँदै जाँदै थिए उनले अलि परतिर यशोधरालाई बेलीको आधा फक्रेको कोपिलाका सीतासँग खेलिरहेकी देखिन् बीजगुप्त उभिए नित्यकर्मबाट निवृत्त भएर सुगन्धित तथा शीतल बतासले आफ्नो तृप्त हृदयलाई शान्त गर्न उनी पनि बगैँचामा आए यशोधराको हातमा फूल थियो उनले बीजगुप्तलाई बोलाइन् आर्य बीजगुप्त हेर प्रकृतिको यो सुन्दर रूपलाई त हेर यहाँ कति उल्लास छ कति शान्ति छ र कति सौन्दर्य छ सारा संसारको चिन्ता तृष्णा र अभिशाप भरिएको हलचलबाट टाढा अति टाढा यहाँ निष्कलङ्क जीवन पुतलीको रङ्गीन प्वाँखसँग नाच्दै जिस्किँदैछ बीजगुप्त नजिकै आइपुगे उनी यशोधराको छेउमा उभिए उनले एकपटक चारैतिर हेरे देवी यशोधरा म त प्रकृतिमा कुनै सुन्दरता पाउँदिन प्रकृतिमा कुनै सुन्दरता पाउनुहुन्न यशोधराले आश्चर्यचकित आँखाले बीजगुप्तलाई हेरिन् आर्य बीजगुप्त के तपाईँ साँचो बोल्दै हुनुहुन्छ कि ठट्टा गर्दै हुनुहुन्छ ठट्टा गरेको होइन देवी म साँचो भन्दैछु तिमी भन्छौ प्रकृति सुन्दर छ तर मलाई प्रकृति कुरूप लाग्दछ यशोधरा बीजगुप्तका कुरा मान्न तयार थिएनन् आर्य बीजगुप्त हेर यो दुबो कति कोमल छ कति सुन्दर छ मलाई त यही दुबोमा बस्ने र यसैमा विश्राम गर्ने इच्छा हुन्छ बीजगुप्त मुस्कुराए तर यसो नगर्नु देवी यहाँ नजिकै कुनै वैद्य पनि छैनन् कसबाट उपचार गराउने तिमी भन्छौ दुर्बादल कोमल छ सुन्दर छ किनभने तिमीले खुला ठाउँमा जीवन व्यतीत गरेनौ यो दुर्बादलमा कति किरा माकुरा छन् त्यतापट्टि पनि तिमीले कहिले ध्यान दिएकी छौ यो दुर्बादलमा चिसो छ यदि धेरै बेरसम्म तिमीले यसमा विश्राम गर्यो भने निश्चय नै तिमीलाई ठण्डी लाग्छ देवी प्रकृति असुविधाजनक छ अपूर्ण छ यशोधराले नौलो कुरा सुनिन् तर साह्रै आकर्षक ढङ्गबाट कुरा भनिएको थियो सुन्दर तर्क र यशोधराका लागि यी तर्क अकाट्य थिए उनले एक्कासी भनिन् प्रकृति अपूर्ण छ अँ प्रकृति अपूर्ण छ प्रकृति अपूर्ण भयो कि हुँदा मनुष्यले कृत्रिमताको शरण लिएको दुर्बादल कोमल छ सुन्दर छ तर यसमा शीत छ ठण्डी छ यसमा थरीथरीका किराहरू फेला पर्छन् त्यसकारण मानिसले मखमलका गद्दा बनाएका छन् जसमा न ठण्डी छ न किरा माकुरा नै छन् साथै दुर्बादलभन्दा कताउ कता कोमल छ जाडो आएपछि प्रकृतिका यी सुन्दर स्थानको कुरूपतालाई हेर कोइराले ढाकिएका हुन्छन् यति चिसो बतास चल्छ कि शरीर काँप्न थाल्छ गर्मीमा दिनमा दिउँसो यति पोल्ने तातो बतास चल्छ कि शरीर पोलिन्छ प्रकृतिका यिनै असुविधाबाट बाँच्नका लागि नै त मनुष्यले भवनको निर्माण गरेका हुन् यी भवनमा मनुष्य उत्तरीय हावालाई पस्न नदी जाडोमा अतस्खान बालेर न्यानो पार्न सक्छन् यी भवनमा जहिलेदेखि खसखसको पर्दा लगाएर मनुष्य गर्मीमा शीतलता उत्पन्न गर्न सक्छ प्रकृति मनुष्यको सुविधाको विचार गर्दैन त्यसकारण प्रकृति अपूर्ण छ यी फूल कति कोमल छन् यसमा कति उत्ताउलो सुगन्धी छ यो चराचुरुङ्गीका सङ्गीत कति मिठो छ मनलाई कति लोभ्याउने सङ्गीत छ कोइलीको स्वरमा मिठास छ अनि कति करुणा छ यी फूल कोमल छन् हो तर यसमा काँडा पनि त छन् साना साना कति भुसुनाहरू यी फूलभित्र पसेका होलान् अब रह्यो त्यसको कोमलता र सुगन्ध यी छेडेको हुन् अनि त्यसको सुगन्धी पनि के कामको र एकान्तमा आफ्नो सौरभलाई व्यर्थै फ्याँक्दछन् र चराचुरुङ्गीको यो गीतमा केवल स्वरको माधुर्य सक्याएर चराचुरुङ्गीको यो गीत संयम भाषा नहुनाले त्यस्तो भावहीन सङ्गीत जस्तो छ जसमा उतार चढाव छँदै छैन यो सङ्गीतमा सातै स्वर एकै पटक निस्किन्छ चराचुरुङ्गीको यो गीतभन्दा कताउ कता राम्रो मानव कण्ठको सङ्गीत हुन्छ र कोइलीको स्वरमा केवल पञ्चम मात्र छ धेरै बेरसम्म सुन्नु पर्यो भने पट्यार लागेर आउँछ कोइली के भन्छ कसैलाई थाहा छैन सायद ऊ केही पनि भन्दैन क्यार यशोधरा छक्क परिन् उनको भवनमा एउटा बगैँचा थियो उनले प्रकृतिलाई त्यहीँ देखेकी थिइन् प्रकृतिको सुन्दरतामा उनी मुग्ध थिइन् तर आज बीजगुप्तको तर्कलाई सुनेर उनलाई लाग्यो कि उनी कति भ्रममा रहेछन् भनेर अलि परतिर एउटा कृत्रिम छाँगो थियो त्यो छाँगोभन्दा अलिक टाढा परेवाका बथान एउटा कृत्रिम नहरमा नुहाइरहेका थिए यशोधरा त्यो सौन्दर्यलाई निहालिरहेकी थिइन् उनले सुस्तरी भनिन् यी परेवा कति सुखी छन् यिनीहरू आपसमा कसरी खेल्दैछन् मनुष्यमा देखिने ईर्ष्या घृणा दुष्टता तथा अन्य अवगुण यिनमा छैन मेरा पनि पखेटा भएका भए म पनि परेवी भए उनी थिएँ जस्तो लाग्छ बालिकाको सरलता देखेर बीजगुप्त हाँसे। देवी यशोधरा, म तिमीलाई विश्वास दिलाउँछु कि यदि परेवी भएकी भए मनुष्य बन्न चाहन्थ्यौ तिमी। यी परेवाहरू सुखी छन्, निश्चिन्त छन्, यिनका कोही शत्रु छैनन् भने तिमीले सम्झेकी छौ। यो तिम्रो भ्रम हो। अभिलाषापूर्ण हुनलाई सुख भन्दछन्, अभिलाषापूर्ण नहुनलाई दुःख भन्दछन्। यी परेवाहरूका सबै अभिलाषापूर्ण हुन्छन् भने तिमीले ठानेकी छौ। मुख्य प्रश्न छ कि यिनीहरूका कुनै अभिलाषा पनि हुँदो हो र? यी पशु र पंक्षीभन्दा मनुष्य यसकारणले श्रेष्ठ छ कि मनुष्यमा अभिलाषा हुन्छ र अभिलाषालाई पूर्ण गरेर ऊ सुखी हुन्छ। मनुष्य कर्ता हो, जन्मिएर अकर्मण्यताको जीवन व्यतीत गरी मर्नका निम्ति बनाइएको होइन, ऊ बनाइएको हो कर्म गर्नका निम्ति। भोजनका लागि पशु पंक्षी कति नराम्रोसँग झगडा गर्छन्, तैपनि यो याद राखे, मनुष्यले आफ्नो भोजनका लागि परिश्रम गर्नुपर्छ। ऊ हलो जोत्छ र अन्न उत्पादन गर्छ, तर पशु पंक्षी प्रकृतिका पदार्थमा निर्भर गर्छन्। पृथ्वीका किरा फटेङ्ग्रालाई खाएर पंक्षी जीवित रहन्छ, पशुहरू त आफू आफैलाई खान्छन्। यी परिवारका शत्रु बाज जब उनका उप झम्टिन्छ अनि यिनको दशा हेर यिनीहरूलाई कति चिन्ता रहन्छ, यी कति विवश छन्। यशोधरा आश्चर्यले बीजगुप्तलाई हेरिरहेकी थिइन्। एकछिन थामिएर बीजगुप्तले भने, देवी यशोधरा, प्राकृतिक वातावरणमा बस्ने मनुष्य सुखी छन् भन्ने तिमीले ठानेकी छौ, तर एउटा कुरा याद राख, मनुष्य आफ्नो स्थितिमा कहिले सन्तुष्ट रहँदैन। तिमी राजप्रासादमा हुर्किएकी छौ, राजप्रासादमा तिमीलाई कुनै कुरामा रुचि छैन, त्यहाँको सुन्दरता र सार्थकताका प्रति तिमी उदासीन छौ। उदासीन मात्र होइन, कहिलेकाहीँ तिमीलाई त्यो वातावरण छाड्ने इच्छा समेत हुँदो हो। तिमी यो प्रकृतिको नजिकको छाप्रोमा सुख देख्थ्यौ, तिमी गाउँको खुला हावामा पशुहरूका साथ प्रकृतिसँग खेल्ने सुखद कल्पनामा बसीभूत हुन्छौ। ठिक हो, स्वाभाविक हो, तर तिमी यी ग्रामवासीलाई त सोध, उनीहरू यहीँ भन्नेछन् कि सबै सुख महलमा नै छ, दास दासीहरूबाट घेरिएर बस्नमा नै छ। अनि हाम्रा ती प्रपितामह जसले यी महल बनाए, ती पनि कुनै समय ग्रामवासी नै थिए होलान्। उनीहरूले गाउँ छाडेर नगर किन बसाए? किनकि प्रकृतिको कुरूपता तथा त्यसका असुविधाहरूलाई उनीहरूले कृत्रिमताबाट टाढा राख्न उचित ठाने। यो बगैँचा जसलाई देखेर तिमी मोहित भएकी छौ स्वयं कृत्रिम छ। यदि प्रकृतिलाई हेर्न चाहन्छौ भने तिमी जङ्गलमा जाऊ, जहाँ सिंह रगतले प्यासी आफ्नो जिब्रोलाई लिएर डुलिरहेका हुन्छन्, जहाँका ठूल्ठूला घाँसमा विषधर सर्प अकारण नै मानिसलाई टोकेर मृत्युको ढोकामा पुर्याउन तयार भएका हुन्छन्। यो कृत्रिम नहरलाई छाडेर नदीलाई हेर, त्यहाँ गोईहरू मनुष्यको भोजन गर्नका निम्ति पानीमा लुकेर मौका छोपी पर्खिरहेका हुन्छन्, अनि तिमी थाहा पाउनेछौ कि सुख र सौन्दर्य प्रकृतिमा छ कि कृत्रिमतामा। बीजगुप्त आफ्नो कुरा भनिरहेका थिए र यशोधरा चाहिँ आश्चर्यले उनका मुखमा हेरिरहेकी थिइन्। अहिलेसम्म उनले बीजगुप्तलाई केवल एक चरित्रवान व्यक्ति मात्र सम्झेकी थिइन्। आज उनले थाहा पाइन् कि बीजगुप्तमा उच्च चरित्रका साथै उच्च कोटीको मस्तिष्क पनि रहेछ। बीजगुप्तको विद्वता, उनको मौलिकता र उनका तर्कहरूकोले यशोधरा चकित भइन्। उनलाई यस्तो अनुभव हुन लाग्यो कि बीजगुप्तका प्रति उनको श्रद्धा भक्तिमा परिणत हुँदैछ। उनले केही बेरसम्म चुप लागेर पनि भनिन्, आर्य बीजगुप्त, मेरो धृष्टताको निम्ति क्षमा गर्नुहोला, एउटा प्रश्न छ, यी सबै कुरा तपाईँले कहाँ र कहिले पढ्नुभयो? हुन त प्रश्न वास्तवमा अनुचित थियो, तर बीजगुप्तले त्यतापट्टि ध्यान दिएनन्। देवी यशोधरा, संसारको पाठशालामा अनुभवको शिक्षा प्रणालीबाट परिस्थितिहरूले मलाई यी सबै कुरा पढायो, र अब त खाजा खाने बेला पनि भइसक्यो, क्यार के जानु उचित नहोला? यति भनेर बीजगुप्त भवनतर्फ फर्किए। यशोधरा पनि फर्किन् र बीजगुप्त सँगसँगै आइन्। बीजगुप्त प्रसन्न थिएनन्, उनको अनुहारबाट यो स्पष्ट झल्किन्थ्यो। यशोधराले सोधिन्, आर्य बीजगुप्त, आज तपाईँ अन्य मनस्क हुनुभएको छ, तपाईँ दुःखी हुनुहुन्छ, यो दुःखको कारण के म जान्न सकौँला? एक लामो सास फेरेर बीजगुप्तले भने, हो देवी यशोधरा, म दुःखी छु, तर मेरो दुःखको कारण सुनेर के गर्छौ? तिमीले त्यो कारण नजानु नै बेस हो। के त्यो कारण गुप्त छ? छैन, मेरो जीवनमा कुनै पनि कुरा गुप्त छैन, ती कुरा गुप्त राखिन्छन् जो अनुचित हुन्छन्। गुप्त राख्नुभएको द्योतक हो, र भयभीत हुनु अपराधी मनुष्यको द्योतक हो। म जो गर्छु त्यसलाई उचित सम्झेर नै गर्छु, त्यसकारण त्यसलाई कहिले गुप्त राख्दिनँ। आफ्नो दुःखले अर्कालाई दुःखी गर्नु अनुचित हो भने ठानेर नै मैले तिमीलाई कारण नबताउन खोजेको थिएँ। यशोधरा चुप लागिन्। उनलाई लाग्यो कि यस विषयमा कुरा चलाएर उनी बीजगुप्तलाई झन् दुखित बनाउँदिनन्। त्यसबेलासम्म दुवैजना भवनमा पुगिसकेका थिए। आर्य श्रेष्ठ मृत्युञ्जय र श्वेताङ्क यिनीहरूको प्रतीक्षा गर्दै थिए। खानपिनको बन्दोबस्त भइसकेको थियो। यशोधरा दगुर्दै आइन् र मृत्युञ्जयलाई अँगालो मारिन्, पिताजी, आज आर्यको बीजगुप्तले मलाई यस्तो कुरा बताउनु भयो कि मेरो आँखा उग्रियो, मेरा पुराना धारणालाई उहाँले निर्मूल प्रमाणित गरिदिनु भयो। आर्य बीजगुप्त ठूला विद्वान पनि हुँदो रहेछ, मैले आज यो थाहा पाएँ। त्यसबेला यशोधरा बीजगुप्तलाई हेर्दै थिइन्। यशोधराले श्वेताङ्कलाई हेरिन्। श्वेताङ्कको मुहार पहेँलो भएको थियो। यस्तो लाग्दथ्यो कि श्वेताङ्कलाई चोट पर्न गएको छ। यशोधराले श्वेताङ्कको हात समाएर भनिन्, श्वेताङ्क के तिमी अस्वस्थ छौ? यति भनेर यशोधराले श्वेताङ्कको नाडीको परीक्षा गर्न लागिन्। अह, तिमीलाई ज्वरो आएको त छैन, तर तिम्रो अनुहार किन यति पहेँलो भएको? राम्ररी आराम गर्न नपाएकोले सम्भवतः श्वेताङ्क थाकेका छन् क्यार। बिजगुप्तले भने, श्वेताङ्क तिमी दिनभरि सुत। श्वेताङ्कको हात समाएर यशोधरा उभिएकी थिइन्। उनको अनुहारको पहेँलोपन अलिअलि गर्दै बिलाउँदै थियो। श्वेताङ्कले भने, मलाई केही भएको छैन, म अवश्य छैन, म अलिकति थाकेको छु, विश्राम गरेँ भने ठिक हुन्छ। खानपिन गरेर बिजगुप्तले श्वेताङ्कलाई भने, म साह्रै थाकेको छु, अहिले म सुत्छु, भोजन तयार भएपछि मलाई उठाउनु, तिमी चाहिँ आर्य मृत्युञ्जयसँग बस, हामीहरूले उहाँको वास्ता नै गरेनौँ भन्ने उहाँहरूलाई नपरोस्। मृत्युञ्जय र यशोधरासँगै बसेर श्वेताङ्क कुरा गर्न लागे। यशोधराले बिहान प्रकृतिका सम्बन्धमा भएका कुरा सुनाइन्। बिजगुप्तका तर्कलाई सुनेर मृत्युञ्जय आश्चर्यचकित भए अनि उनले भने, श्वेताङ्क, आर्य बिजगुप्त अलि अस्वस्थ चाहिँ देखिनुहुन्न र? श्वेताङ्कले उत्तर दिनुभन्दा पहिले यशोधराले भनिन्, अँ, मलाई पनि त्यस्तै लाग्छ, र मैले आर्य बिजगुप्तलाई सोधेकी पनि थिएँ, उहाँ दुःखी हुनुहुन्छ भनेर उहाँले स्वीकार पनि गर्नुभयो, तर त्यसको कारण सुद्धा उहाँले कारण बताउन्न भन्नुभयो। अनि यशोधराको आँखा श्वेताङ्कतिर फेर्यो। मृत्युञ्जयले भने, कति यस्ता कुरा हुन्छन् जो गुप्त हुन्छन्। हो क्यार, तर मनुष्यमा गुप्त भेद हुनु उसको दूषित प्रवृत्तिको द्योतक हो। मनुष्य आफ्ना कुरालाई किन गुप्त राख्दछ भने, यदि समाजले उसका कुरा थाहा पायो भने समालोचना पो गर्न लाग्ने हो कि, अथवा उसलाई नजाति पो भन्ने हो कि भनेर ऊ डराउँछ। तर यति भने म भन्न सक्छु कि बिजगुप्तको दुःखको कारण गुप्त छैन, उहाँले नै मलाई कारण बताउनु भएको थियो। र सायद यो परिभाषा पनि मनुष्यमा गुप्त भेद हुनु उसको कलुषित प्रवृत्तिको द्योतक हो। यो परिभाषा पनि त आर्य बिजगुप्तको नै हो। श्वेताङ्कले व्यङ्ग्यात्मक आँसु हाँस्दै भने, समर्थवानका लागि यसमा कुनै गल्ती छैन। जुन व्यक्ति समाजको वास्ता नगरेर पनि जीवित रहन सक्छ, उसका निम्ति यो सिद्धान्त बिल्कुल उचित हो। तर संसार त समर्थवान छैन। मेरै कुरा ल्याऊ, म आर्य बिजगुप्तको सेवक हुँ, उहाँको आज्ञा नै मेरो इच्छा हो, मेरो कर्तव्य हो। ममा पनि व्यक्तित्व छ, तर त्यो व्यक्तित्व के कामको? म पराधीन छु। कहिलेकाहीँ विरोधको स्वाभाविक आगोले मेरो हृदयलाई प्रज्वलित गरिदिन्छ। त्यसबेला त्यो विरोधको आगोलाई प्रकट गरेर कलह उत्पन्न गर्नु उचित होला कि त्यो आगोलाई थिचेर कर्तव्यरत हुनु उचित होला? यसको उत्तर प्रष्ट छ। मृत्युञ्जयले भने, वत्स श्वेताङ्क, तिम्रो यो विरोध अनुचित हो, त्यसकारण त्यसलाई गुप्त राख्नु नै उचित हुन्छ। यशोधराले विस्तारोसँग भनिन्, तिम्रो यो विरोध उचित हो आर्य श्वेताङ्क, मलाई अफसोस छ तिम्रो यो अवस्थामा। श्वेताङ्कले यशोधराको आँखामा सहानुभूति मिश्रित प्रेमको प्रकाश देखे। श्रुति सम्वेकमा तपाईँ अहिले भगवती चरण वर्माको उपन्यास चित्रलेखाको सातौं श्रृङ्खला वाचन सुनिरहनु भएको छ। यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज भगवती चरण वर्माको उपन्यास चित्रलेखाको वाचन सुनिरहेका छौं। यसलाई नेपालीमा तारिणी प्रसाद कोरेलाले अनुवाद गर्नुभएको हो। अब यसको बाँकी अंश वाचन सुनौ। केही यस्ता मानिस पनि हुन्छन् जो अर्कालाई आफूतिर आकर्षित गर्छन्, जो अर्कालाई आकर्षित गरेर उसलाई थिचिदिन्छन् र अनि उसलाई आफ्नो दास बनाउँछन्। चित्रलेखाको व्यक्तित्व पनि त्यस्तै थियो। हुन त चित्रलेखा आफ्नो त्यो आकर्षण शक्तिसँग राम्ररी परिचित थिएनन्, तर अज्ञानतामा नै उनी त्यसको प्रयोग गर्दछन् र कुमारगिरीले आफूलाई थाम्न सकेनन्। कुमारगिरीको कुटीमा कुमारगिरी र चित्रलेखामा पूर्ण परिचय भयो। कुमारगिरी चित्रलेखाबाट टाढा हुन चाहन्थे, तर उनी सदा आफूलाई चित्रलेखाको नजिक हुँदै गएको पाएर उनलाई आश्चर्य हुन्थ्यो। चित्रलेखा कुमारगिरीका साथ उनकै कुटीमा बस्न लागिन्। कुमारगिरी ध्यान लगाएर बसेको बखत चित्रलेखा कुटीमा आउँथिन् र एउटी गृहिणी झैं उनी कुटीको हेरविचार गर्थिन्। तर कुमारगिरी ध्यानावस्थित भएर बस्न सक्दैनथे। उनको आँखा उग्रिन्थ्यो अनि एक क्षणका लागि उनी चित्रलेखालाई अवश्य हेर्थे, तर उति नै खेर फेरि उनी आफ्नो आँखा चिम्लिहाल्थे। उनी फेरि ध्यानावस्थित हुने प्रयत्न गर्थे, तर उनका लागि यो असम्भव थियो। अनि चित्रलेखा, उनी कुमारगिरीको कुटीमा गएकी थिइन् कुमारगिरीसँग प्रेम गर्न। तर कुटीमा पुगेर उनको भावना फेरियो। उनी साधना र तपस्या सिक्न चाहन्थिन्। उनी कुमारगिरीको बाटोमा बाधा पुर्याउन चाहन्नथिन्। त्यो दिन बत्ती बलिसकेको थियो, रातको दुई प्रहर गइसकेको थियो, कुमारगिरीको ध्यानमग्न हुने बेला आइसकेको थियो। उनी आफ्नो आसनमा बसेका थिए। कुमारगिरीले आँखा बन्द गरे, तर उनी ध्यानमग्न हुन सकेनन्। कुमारगिरीलाई ध्यानावस्थित भइसकेको देखेर चित्रलेखा कुटीमा आइन् र आफ्नो आसनमा बसिन्। चित्रलेखाको पैरको आहट सुन्नासाथ कुमारगिरीले आँखा उगारे। उनले सुस्तरी भने, देवी चित्रलेखा। चित्रलेखा झस्किन्। उनले सोचेकी थिइन् कि कुमारगिरी ध्यानावस्थित भएका छन्। चित्रलेखाले उठ्दै भनिन्, क्षमा गर्नुहोस् गुरुदेव, तपाईँ ध्यानावस्थित हुनुभन्दा पहिले नै आइदिएर मबाट विराम भयो, म जान्छु, तपाईँलाई विनसिती म बाधा पार्दिन। कुमारगिरी मुस्कुराए। चित्रलेखा झस्किन्। उनले सोचेकी थिइन् कि कुमारगिरी ध्यानावस्थित भएका छन्। चित्रलेखाले उठ्दै भनिन्। कुमारगिरीले भने, जाने आवश्यकता छैन, तिमी यहीँ बस, आज यस वखत समाधि लगाउन्न, तिमीसँग कुरा गर्छु। चित्रलेखा बसिन्। चित्रलेखा, म यही सोचिरहेको छु कि मनुष्य कर्म मार्ग तथा धर्म मार्ग दुवैलाई एकैपटक ग्रहण गर्न सक्दैन। मैले बुझिनँ गुरुदेव, तिम्रो दीक्षा लिन आएको बेला तिमीले मलाई भनेकी थियौ कि तिमी मलाई प्रेम गर्छौ, हो, र मैले साँच्चो कुरा भनेकी थिएँ। प्रेमको अर्थ के हो नि? दुई आत्माको सम्बन्धलाई स्थापित गरौँ नै प्रेमको अर्थ हो। केही बेरसम्म कुमारगिरी मौन बसे, अनि उनले भने, त्यसकारण यो परिभाषा अनुसार ब्रह्मासँग पनि प्रेम हुन सक्दछ। चित्रलेखाले उत्तर दिए, आज मैले एउटा नयाँ कुरा सोचेको छु देवी चित्रलेखा। मनुष्यका लागि विराग असम्भव हो, किनकि विराग नकारात्मक हो। विरागको आधार हो शून्य, केही होइन। त्यसकारण जब कोही विरागमा छु भनी भन्छ, ऊ झुटो कुरा भन्छ, किनकि त्यसबेला उसले भन्न खोजेको हुन्छ कि मलाई संसारका प्रति विराग छ। तर यसका साथै कसैका प्रति भने उसको अनुराग अवश्य नै छ, र उसको अनुरागको केन्द्र हो ब्रह्म। जीवनको कार्यक्रम हो रचनात्मक, विनाशात्मक होइन। मनुष्यको कर्तव्य हो अनुराग, विराग होइन। ब्रह्मसँग अनुराग भनेको अर्थ हो ब्रह्मबाट पृथक रहने वस्तुको उपेक्षा अथवा त्यसका प्रति विराग। तर राम्रो विचार पुर्याएर हेर्ने हो भने विरागी कहलाउने व्यक्ति वास्तवमा विरागी हुन्न, बरु ईश्वर अनुरागी हुन्छ। यो कुरा बढी महत्त्वको होइन, बरु अर्को चाहिँ महत्त्वको कुरा हो कि संसारमा विराग र ब्रह्मसँग अनुराग यी दुवै कुरा एकै हुन् त। कुमारगिरीका कुरा सुनेर चित्रलेखा आत्थिन्। उनले कुमारगिरीको मन प्रवृत्तिलाई बुझेकी थिइन्, सायद कुमारगिरीको कमजोरीलाई पनि चिनेकी थिइन्। उनले भनिन्, देव, म त्यसको उत्तर दिन असमर्थ छु। म गुरुदेवसँग ज्ञान प्राप्त गर्न आएकी हो, म गुरुदेवसँग जीवनको लक्ष्यलाई हेर्न आएकी हो, ब्रह्मलाई चिन्न आएकी हो। कुमारगिरीको मस्तक निहुरियो। उनले साधनाको उनको अपराधी हृदयलाई थिचिदियो। ठिक भन्छौ चित्रलेखा, ज्ञान तर्कको वस्तु होइन, यो त अनुभवको कुरा हो। यो कुतर्क ममा कसरी उब्जियो मलाई आफै थाहा छैन, तर वास्तवमा यो तर्क निकै प्रबल हुन गएको छ। यो प्रश्नको उत्तर नपाउन्जेल मलाई शान्ति मिल्ने छैन। चित्रलेखाले आफूलाई, आफ्नो आत्मालाई छामिन्। उनले आफूमा एक अनौठो किसिमको परिवर्तन भएको पाइन्। पहिले उनी कुमारगिरीसँग प्रेम गर्न हिँडेकी थिइन्। उनले अनुभव गरिन्, उनी कुमारगिरीसँग प्रेम गर्न सक्दिनन्, न उनको पूजा नै गर्न सक्छिन्, न त उनीसँग सिक्न नै सक्छिन्। नगरको अशान्तिमय जीवनबाट घबराएकी थिइन्। निर्जनको शान्ति र साविकताको आवासमा विश्वासको पर्दा थियो, र त्यहाँ उनले सुख देखिन्। जीवनको आमोद प्रमोदले उनी अगाएकी थिइन्। अति सुख उनका लागि उत्पीडन भएको थियो। कुमारगिरीको कुटीको शान्त वातावरणमा चित्रलेखाले सुख देखिन्, तृप्ति देखिन्। केही बेरसम्म कुमारगिरी सोच्न लागे, त्यसपछि उनले फेरि भने, देवी चित्रलेखा, मैले तिमीलाई अझसम्म चिन्न सकेको छैन, तर मेरो हृदय भन्दछ कि हामी धेरै दिनका साथी हौ। कुमारगिरी नजिक आउनुभन्दा अगाडि चित्रलेखाले पनि यही सोचेकी थिइन् सम्भवतः, तर बितेको जीवनका भावना यति अस्पष्ट छन् कि त्यसलाई मैले देख्न सकेकी छैन। कुमारगिरी हाँसे, हुनसक्छ मेरो धारणा झुटो होस्, तर देवी चित्रलेखा, एउटा कुरा साँचो साँचो बताऊ, तिमीमा एक आकर्षण शक्ति छ, तिमीले त्यसलाई कहाँ पायो? चित्रलेखाको अनुहार रातो भयो। धेरै वर्षपछि उनले पहिलापटक लज्जाको अनुभव गरिन्। उनको मुहार नुयो। गुरुदेव, ममा आकर्षण शक्ति छ भन्ने कुरा मलाई नै थाहा छैन। कुमारगिरी उभिए, उठेर उनी टहल्न लागे। उनले भने, आज समाधिमा मन लागेको छैन, निराकारको आधारमा आफ्नो मनलाई स्थिर राख्न आज निकै कठिन अनुभव हुँदैछ। किन यस्तो भयो? यसपटक कुमारगिरीको स्वर तीखो भयो। निराकारको उपासना गर्न आज कठिन अनुभव हुँदैछ, हृदय भन्दैछ साकार साकार। त्यसबेलासम्म कुमार गिरी चित्रलेखाको नजिकै आइसकेका थिए। उनी थामिए र उनले आफ्ना आँखाले चित्रलेखाका आँखालाई निर्निमेष हेरे। नर्तकी, यतिन्जेल मैले निराकारको उपासना गरेँ, अब साकारलाई अप्नाउने इच्छा भएको छ बुझ्यौ। मैले एउटा प्रयोग गर्न आँटेको छु, त्यस प्रयोगमा तिमीले मलाई सहायता गर्नुपर्छ। उठ। चित्रलेखाको शरीर काँप्न थाल्यो। उनले योगीको मुहारमा एक धमिलो छाया देखिन्। योगीको सुन्दर शान्त मुखमण्डल विकृत हुन गएको थियो। आफैले प्रज्वलित गरेको योगीको आगोको लफ्काको भयानकतालाई देखेर उनी डराइन्। उनी उभिइन्। त्यसबेला उनको शक्ति लोप हुँदै गएको उनलाई अनुभव भएको थियो। कुमारगिरीले चित्रलेखाको हात पक्रिए। चित्रलेखाको शरीर माथिदेखि तलसम्म काँप्यो। उनलाई यस्तो लाग्यो मानौ उनको हातमा बल्दो फलामे छड पहिराइदिएको छ। योगीको सारा शरीर पोल्दै थियो। साकारलाई अप्नाउने प्रयास गर्दैछु नर्तकी, यो साकारको भावनालाई तिमीले मेरो हृदयमा जागृत गराइदिएकी छौ, त्यसकारण तिमीले मेरो यो प्रयोगमा साथ दिनै पर्छ, होइन बन्नुपर्छ, लक्ष्य बन्नुपर्छ, बुझ्यौ। चित्रलेखाले सबै कुरा बुझेकी थिइन्। त्यसकै निम्ति उनी यहाँ आएकी पनि थिइन्। तर उनले जे कुराको कल्पना गरेकी थिइन् त्यो उनले पाइदन। उनी शीतल मन्द बतासँग खेल्न आएकी थिइन्, ज्वालामुखीमा पोलिन आएकी थिइनन्। उनले भनिन्, गुरुदेव। कुमारगिरीले चित्रलेखालाई आलिङ्गन पासमा बलियोसँग बाँधे। उनको ओठ चित्रलेखाको ओठसँग टाँसियो। उनले भने, चित्रलेखा म तिमीलाई प्रेम गर्छु। कुमारगिरीको तातो सासले चित्रलेखा भस्म हुँदै थिइन्। उनले साहस गरिन्। बल गरेर उनले कुमारगिरीको मुखलाई आफ्नो मुखबाट पन्छाइन्। गुरुदेव, तपाईँ बाटो बिराउँदै हुनुहुन्छ, तपाईँ आफ्नो साधनाबाट मार्गच्युत हुन लाग्नुभएको छ। कुमारगिरीको हातको बन्धन फुस्कियो। फुस्केर उनी पछि सरे। उनको आँखामा पागलपन एकछिनमा नै लोप भयो। उनको अनुहार पहेँलो भयो। अरे मैले के गरेछु? कुमारगिरीले भने, मलाई क्षमा गर देवी। कुमारगिरी छिटो छिटो कोटीबाट बाहिर निस्किए। चित्रलेखा त्यहीँ बसिन् र अहिले भएका कुरा सोच्न लागिन्। उनी कुमारगिरी कहाँ आएकी थिइन् र अब उनी कुमारगिरी कहाँबाट जान चाहन्छन्। चित्रलेखा भुइँमा घोप्टिएर सोक्क सोक्क गरी रुन लागिन्। उनले असल गरिनन्, यो उनले अनुभव गरिन्। आफू त तल झरिन् नै, तर त्यसका साथ उनले अर्कालाई पनि तल झारिन्। कुनै कुरा सोच्दा सोच्दै उनी सुतिन्। कुटीबाट बाहिर निस्केर कुमारगिरी खुला चौरमा घुम्न लागे। एकछिन अघिसम्म उनको शरीर पोलिरहेको थियो, अब उनको मस्तिष्क पोल्न लाग्यो। अहिले पहिलो पोलाइमा सुख थियो भने दोस्रो पोलाइमा दुःख। आफ्नो कार्यक्षेत्र तथा आफ्नो साधनाबाट उनी साह्रै नराम्रोसँग खसिरहेका थिए। आफ्नो निर्बलताबाट विजय पाउनु नै उनको कर्तव्य हुन गयो। अगाडि घना अन्धकार थियो र पछाडि पाटलिपुत्रमा बलेका बत्ती झिलिमिली गरिरहेका थिए। कुमारगिरीको पैर त्यो अन्धकारपट्टि अगाडि बढ्यो। असम्भव, मैले आफूलाई थाम्न सक्नु असम्भव छ, खस्नु अनिवार्य छ, आफूलाई बचाउनै पर्छ। उनको मुखबाट आफसे आफ यो निस्कियो। त्यसबेलासम्म उनी आफ्नो कुटीबाट निकै टाढा पुगिसकेका थिए। एकाएक उनको आत्माबाट कसैले भन्यो, तिमी काँथर होइनौ र? उनले सोधे, किन? उत्तर आयो, तिमी कहाँ जाँदैछौ? आफ्नो निर्बलताबाट विजय पाउनु नै सबभन्दा ठूलो साधना हो। जबसम्म तिमी स्वयं आफूलाई जित्न सक्दैनौ तबसम्म तिमी अपूर्ण छौ। तिमी आफ्ना उप विजय प्राप्त गर्न सक भनेर नै चित्रलेखा तिमी नजिक आएकी छन्। के तिमी चित्रलेखासँग डराउँछौ? चित्रलेखा त तिमीलाई खस्न प्रेरित गर्दिनन्, तिमी आफैसँग डराउँछौ। निर्बलता तिमीमा नै छ, त्यसलाई दफाऊ। साधना तिम्रो नजिकै छ, तिमी कहाँ जान लागेका? कुमारगिरी थामिए। त्यसो भए त्यस्तै हुन्छ, उनले सुस्तरी भने अनि उनी आफ्नो कुटीतिर फिरे। जुन बेला उनी आफ्नो कुटीमा आइपुगे, चित्रलेखा सुतेकी थिइन्। उनका गलामा झरेका आँसु उभाइसकेका थिए, तर जुन जुन ठाउँबाट आँसुका धारा बगेका थिए ती ठाउँमा उभाएको आँसुको धर्सो परेको थियो। चित्रलेखाको सिरानै निर कुमारगिरी उभिए। केही बेरसम्म उनले चित्रलेखाको मुहारलाई हेरिरहे। उनी चित्रलेखाको मुखै नजिक निहुरिए। त्यसवकत उनले चित्रलेखाको ओठमा मुस्कुराहट देखे। उनले आफ्ना ओठलाई चित्रलेखाको ओठमा मिलाइदिए, तर स्पर्श हुनासाथ उनी झस्केर पछाडि सरिन्। चित्रलेखाको ओठ यति चिसा थिए, निर्जीव जस्तै। केही कुरा सोच्दै उनी आफ्नो आसनमा बसे। उनले फेरि समाधि लगाएर बस्ने प्रयत्न गरे, तर ध्यानावस्थित हुन सकेनन्। त्यसपछि उनी पल्टिए। भविष्यमा आफ्ना उप विजय प्राप्त गर्ने सङ्कल्प गर्दै उनी सुते। एका बिहानै जब चित्रलेखा उठिन्, नित्य नियमको प्रतिकूल कुमारगिरीलाई उनले सुतेकै पाइन्। उनी बाहिर आइन्। त्यसबेला उनको टाउको दुखिरहेको थियो। उनको सारा शरीर पोले झैं थियो। रातभरि उनले नराम्रा नराम्रा सपना देखिन्। उनको हृदय बल्किरहेको थियो। सूर्योदय हुन लागेको थियो। चराचुरुङ्गीको स्वर त्यो बिहानको चिसो बतासमा गुन्जिरहेको थियो। तर त्यसको गति नवविकसित कोपिलाको महकको बाक्लोपनले धम्या पर्न गएको थियो। चित्रलेखा बाहिर आएर उभिन्। त्यसबेला विशालदेव बाहिरको वटवृक्ष मुनि बसी आराधनामा व्यस्त थिए। उभिएर नै चित्रलेखा सोच्न लागिन्। उनले कुमारगिरी कहाँ बस्नु उचित हो वा होइन भन्ने समस्याको समाधान गर्ने प्रयत्नमा उनी लागिन्। तर अब उनी कहाँ जान सक्छन्? कुन मुख लिएर उनले बीजगुप्तको नजिक जाने? कि बीजगुप्तले अब उनलाई स्वीकार गर्लान्? यो प्रश्नको उत्तर दिन उनी असमर्थ थिइन्। चित्रलेखा त्यहाँबाट अगाडि बढे र उनी विशालदेव नजिक पुगिन्। विशालदेवले आफ्नो आँखा उगारे। चित्रलेखालाई आफ्नो नजिक देखेर उनले अभिवादन गरेर भने, देवी नमस्कार। चित्रलेखाको मनमा 81 विचार उब्जियो। नमस्कार यति भनेर उनी त्यहीँ थामिन्। आज चित्रलेखालाई आफ्नो नजिक आएको देखेर विशालदेवलाई आश्चर्य लाग्यो। उनले सोधे, के देवीलाई मसँग केही भन्नु छ? छ, चित्रलेखाले भनिन्। र जे कुरा म भन्दैछु त्यो साह्रै आवश्यक तथा महत्त्वको छ। कुरा खोल्नुभन्दा पहिले म तिमीलाई प्रतिज्ञामा बाँध्न चाहन्छु। यदि मैले भनेको कुरा तिमीले भनेनौ नै भने पनि अरू कसैसँग त्यो प्रकट नगर। यदि यो प्रतिज्ञा गर्छौ भने म कुरा खोल्न सक्छु। म प्रतिज्ञा गर्छु, उनले भने। त्यसो भए सुन विशालदेव, मलाई लाग्छ कि मैले यहाँ आएर भूल गरेछु। म माथि उठ्न भनी आएको थिएँ, तर मलाई लाग्छ कि यो माथि उठ्नु होइन, बरु तल झर्नु हो। विशालदेव मुस्कुराए। अँ, म बुझ्दैछु। विशालदेवको मुस्कुराहट पछाडि लुकेको व्यङ्ग्यलाई चित्रलेखाले पूर्ण रूपले देखिन्। उनी क्रोध, ग्लानी र सङ्कोचले छटपटाइन्। तिमी हाँस्दैछौ किनकि तिमी मेरो कुरोमा विश्वास गर्दैनौ। ठिक हो कि तिमीले त्यस दिन राति कुमारगिरीलाई म सँगसँगै देखेका थियौ? त्यसो भए म तिमीलाई स्पष्ट नै भनिदिन्छु, जुन कामका लागि म यहाँ आएकी थिएँ त्यो काम गर्न म सक्दिनँ। यहाँ आएपछि पो मलाई लाग्यो कि मैले भूल गरेकी रहेछु। मैले यहाँ आएर आफूलाई तल खसालेँ। अझ बढी झर्न म तयार छैन। आफ्ना साथमा कुमारगिरीलाई पनि खसाल्दैछु र यो ठुलो पाप हो। यो पापबाट छुटकारा पाउन के तिमी मलाई सहायता गर्न सक्छौ? यो काम गर्न म प्रस्तुत छु। विशालदेव, तिमीले आर्य बीजगुप्तको घर देखेका छौ? देखेको छु। उनको घरमा श्वेताङ्क नामका युवक छन्। उनलाई भनिदेऊ कि म उनीसँग भेट गर्न चाहन्छु। हुन्छ। त्यसै बेला कुमारगिरी कुटीबाट बाहिर निस्के। उनलाई देख्न साथ कुरा थामियो। टाउको निहुराएका कुमारगिरी अपराधी झैँ यी दुईजनाको नजिकै आएर उभिए। केही बेरसम्म तिनैजनाले केही बोलेनन्। त्यो मौनलाई कुमारगिरीले भङ्ग गरे। आज म धेरै बेरसम्म सुतिरहेँ, उनी मुस्कुराउँदै थिए। मलाई यसको अफसोस छ, यति भनेर उनी अगाडि हिँडे। विशालदेव कुमारगिरीको मुहारमा एउटा अनौठो किसिमको भाव परिवर्तन भएको देखे। यो भाव परिवर्तनबाट छक्क भएर उनले चित्रलेखातिर हेरे। देवी, आज गुरुदेव केही अस्वस्थ देखिनुहुन्छ। हो गुरुदेव, अस्वस्थ हुनुहुन्छ र उहाँको अस्वस्थ हुने कारण यहाँ मेरो उपस्थिति नै हो। विशालदेव, तिमीले मेरो सहायता गर्नुपर्छ, मेरो निम्ति होइन, आफ्नो गुरुदेवको निम्ति। श्वेताङ्कले भने, म अवश्य गर्छु देवी। आजै म आर्य बीजगुप्त कहाँ जान्छु। कुमारगिरी कुटीभन्दा निकै टाढा गए। उनी दिनभरि कुटीमा फर्केनन्। साँझपख पाटलिपुत्रबाट फर्केर विशालदेव चित्रलेखालाई भने, देवी, आर्य बीजगुप्त त तीर्थयात्रा गर्न काशी जानुभएको छ रे। त्यो खबरले चित्रलेखा फुङ्ग उडिन्। विशालदेवतिर हेरेर उनले भनिन्, विशालदेव, अब उपाय के छ? देवी, मैले त केही बुझ्न सकेको छैन। तिमीले केही पनि बुझ्न सकेका छैनौ र मैले पनि केही बुझ्न सकेकी छैन। यो विधिको विडम्बना हो, उनी थामिन्। केही बेरसम्म उनी चुपचाप उभिरहन्। त्यसबेला उनका आँखा एक अज्ञात शून्यमा केही खोज्दै थिए। विधिको विडम्बना यही हो सायद, आफ्नो पापको फल पनि हो क्यारे। एउटा आधार थियो त्यसलाई छाडिदिएँ। बीजगुप्तलाई मैले त्यागेकी छु किन? होइन होइन, केही पनि होइन। म यहाँ ज्ञान प्राप्त गर्न आएकी छु। के यही हो ज्ञान? भगवान् मलाई ज्ञान दिँदैछन्। अनि यी सब किन? विशालदेव, तिमी केही पनि गर्न सक्दैनौ। गुरुदेव केही गर्न सक्नुहुन्न। जे हुनु छ त्यो हुँदैछ र भइ नै रहनेछ। चित्रलेखाका आँखा बौलाका आँखा झिन चम्किन लागे। उनको प्रशान्त मुखमण्डल विकृत हुन गयो। आवेशमा उनी काँप्न लागिन्। चित्रलेखा हाँसिन्। बितेको जीवनलाई फेरि अप्नाउन सक्दिनौ, कस्तो मूर्खताको कुरा गरेको। म अगाडि बढिसकेको छु, पछि फर्किनलाई होइन, पछि हट्नु कायरता हो, प्राकृतिक नियमको प्रतिकूल हो। संसारमा कुन चाहिँ पछि जान सक्छ र कुन चाहिँ पछि गएको छ? एक एक अगाडि बढ्दै मनुष्य मृत्युको मुखमा पुग्छ। यदि ऊ पछि जान सक्दो हो त के ऊ अमर हुने थिएन? अगाडि झन अगाडि यही त हो नियम, पापमा पनि पुण्यमा पनि, बुझ्यौ? यति भनेर चित्रलेखा त्यहाँबाट हिँडिन्। आफ्नो अगाडिबाट जान लागेको प्रतिमालाई विशालदेवले अनौठो मानेर हेरिरहे। चित्रलेखा अगाडि बढिन्। लताकुञ्जमा बसेका कुमारगिरीलाई उनले देखिन्। उनी त्यतैतिर गइन्। चित्रलेखालाई देखेर कुमारगिरी उभिए। चित्रलेखाले सोधिन्, आज दिनभरि गुरुदेव खुटीमा जानु भएन?
गइन,
ठिक भन्दैछ नर्तकी, खुटीमा जानु हो, साह्रै डरलाग्दो छ। डरलाग्दो त छँदैछ नि, अब यसको केही उपाय छ र?
उपाय
केवल एक उपाय छ नर्तकी, त्यो उपाय बुझेकी पनि छौ तिमीले। म साकारको पूजामा विश्वास गर्न लागेको छु, तर तिम्रो सहायता नपाएसम्म साकारको उपासना असम्भव छ। साकारको उपासना गर्नु ठिक हो वा भ्रम हो, यो निर्णय गर्ने तिम्रो काम होइन नर्तकी, तिमी मेरी शिष्य हो, मैले भनेको मान्नु नै तिम्रो कर्तव्य हो। यो भन्दा भन्दै कुमारगिरी तन्किएर उभिए। यसपटक पनि चित्रलेखा डराएनन्। उनले सङ्कोच मानिन्। उही दृढताका साथ उनले भनिन्, योगी आफूलाई नबिर्स, तिम्रो अगाडि जुन स्त्री उभिएकी छ त्यो त्यति असहाय छैन कि तिमी उसका उप शासन गर्न सक्छौ। तिमीले मलाई दीक्षा दिएका छौ भन्ने तिमीले सोचेका छौ, यो तिम्रो भ्रम हो। यसो भनेर तिमी स्वयं आफूलाई धोका दिँदैछौ। तिमीले कसलाई आज्ञा दिएको कि तिमीलाई यति पनि थाहा छैन कि तिमी जसका उप शासन गर्न खोज्दैछौ तिमीले आफूलाई नै त्यसको दास बनाइसकेका छौ। निस्तेज भएर कुमारगिरी थ्याच्छ बसे। उनले अनि करुणा स्वरले सुस्तरी भने, नर्तकी म तिमीलाई प्रेम गर्छु। चित्रलेखा हाँसिन्। तिमी मसँग प्रेम गर्छौ भने मलाई थाहा छ, तर म तिमीसँग प्रेम गर्दिनँ। क्षणको निम्ति मेरो इच्छा भएको थियो तिम्रा उप आधिपत्य जमाउने, र मैले त्यसको निम्ति प्रयत्न गरेँ। म सफल पनि भएँ, तर त्यसले के भएर? पुरुषका उप आधिपत्य जमाउने इच्छा स्त्रीको पुरुषका प्रति प्रेमको द्योतक होइन, प्रकृतिले स्त्रीलाई शासन गरोस् भनी बनाएको होइन। स्त्री त शासित हुनका निम्ति बनाइएकी हुन्। आत्मसमर्पण गर्नका लागि आफूभन्दा निर्मल मनुष्यसँग स्त्री प्रेम गर्न सक्दिन। जुन मनुष्यका उप उनले अधिकार जमाउन सकेकी छन् त्यो मनुष्य उनको प्रेमको अधिकारी हुनै सक्दैन। चित्रलेखा भन्दै गइन्, स्त्रीको क्षेत्र हो आत्मसमर्पण। आफ्नो अस्तित्वलाई आफ्ना प्रेमीको अस्तित्वसँग मिसाइदिनु। त्यसकारण स्त्री त्यही मनुष्यसँग प्रेम गर्न सक्छ जसले उसका उप विजय प्राप्त गर्न सक्छ, जो उसका उप आधिपत्य जमाउन सक्छ। योगी कुमारगिरी, यो छ विषमता। पुरुषको प्रेम आधिपत्य जमाउनु हो, स्त्रीको प्रेम आफूलाई पुरुषको हातमा सुम्पिदिनु हो। तर यहाँ भने बेग्लै कुरा छ। यहाँ म स्वामी नै छु, तिमी दास छौ। मैले तिम्रा उप आधिपत्य जमाइसकेको छु, तिमीले आत्मसमर्पण गरिसकेका छौ। अब तिमी कुन बलमा मेरो प्रेम खोज्दैछौ? योगी कुमारगिरीले चुपचाप यो कुरा सुने। नर्तकीले भनेको कुरा कटु भए पनि त्यो सर्वथा सत्य कुरा थियो। यसपटक पनि उनलाई आफ्नो कमजोरीको अनुभव भयो। आफ्नो पराजयको विकराल रूपलाई उनले देखे। केही बेरसम्म उनी सोचिरहे अनि उभिए। उनको अनुहारबाट पहेँलोपन अब हटिसकेको थियो। उनको आँखामा फेरि चमक आइसकेको थियो। ठिक भन्छौ, मैले तिमीलाई आत्मसमर्पण गरेँ, म तिमीभन्दा निर्बल प्रमाणित भइसकेँ। तिमीद्वारा ईश्वरले मेरो अभिमान तोडे, मलाई आफ्नो लघुताको आभास गराए। अब अगाडिको कार्यक्रम के हुनुपर्छ त्यसको मैले निर्णय गरिसकेको छु। म तिम्रा उप विजय पाउनेछु, प्रेम गर्नलाई होइन, केवल तिम्रा उप विजय पाउनलाई, आफूलाई पतनबाट उठाउनका निम्ति। विश्वास गर तिमी, कुमारगिरीलाई भविष्यमा यति निर्बल पाउने छैनौ। चित्रलेखाले गम्भीर भावले भनिन्, यो काममा म गुरुदेवको सहायता गर्न चाहन्छु।
कसरी?
म गुरुदेवको आश्रम छाड्न चाहन्छु। मलाई थाहा छ म गुरुदेवको बाटोमा बाधाको रूपमा आइपुगेकी छु, यसो गरेर म पाप गरिरहेकी छु। यो असम्भव नर्तकी, तिमी मेरो आश्रमलाई छोड्न पाउन्नौ। यदि तिमी आश्रमबाट गयौ भने मैले कसका उप विजय पाउने? तिमीले मसँगै बस्नुपर्छ, बुझौ। यो कि तिमीले मेरा उप विजय पाउनु छैन, तिमीले त आफ्नै उप यो विजय पाउनु छ। म यहाँ छौन्जेल तिमी आफ्ना उप विजय पाउन सक्दैनौ, यो मैले राम्ररी बुझेकी छु। मलाई पठाउनमा नै कल्याण छ। कुमारगिरीको मुखमण्डल रातो भयो। हुन्न, तिमीले मसँगै बस्नुपर्छ। तिमीले मलाई साह्रै नै निर्बल ठानेकी छौ। तिमी गयो भने म भित्र विरोधको भावना नै रहँदैन, अनि म आफ्ना उप कसरी विजय पाउन सक्छु? आफ्ना उप गर्नुपर्ने प्रयोगका निम्ति मलाई एउटा साधना चाहिन्छ। ईश्वरले तिमीलाई म कहाँ त्यसैले पठाएका थिए। हो, म असफल भएँ, तर असफलता मेरो क्षेत्र होइन। जबसम्म म पूर्ण रूपले सफल हुन्न म तिमीलाई जान दिन्न। यो कुरा सम्झिरहे। जान दिन्नौ कि तिमी मलाई रोक्न सक्छौ? चित्रलेखाले सोधिन्। सक्दिन, तिमीलाई म रोक्न सक्दिनँ। सायद संसारमा कुनै व्यक्ति पनि तिमीलाई रोक्न सक्दैन। निर्बलले सबललाई रोक्नु यो असम्भव हो। म तिमीसँग केवल प्रार्थना गर्न सक्छु, अनुरोध गर्न सक्छु। यति त तिमी स्वीकार गर्छौ कि तिमीले मलाई खसालेकी हौ? मैले तिमीलाई खसालेको होइन, तिमीले नै आफूलाई खसालेका हो। तर तिम्रो पतनमा मेरो हात भन्ने अवश्य छ, चित्रलेखाले भनिन्। कुमारगिरी भन्छन्, र मैले माने, मैले नै आफूलाई खसालेँ, र म नै आफूलाई उठाउन सक्छु। तिमी मेरो पतनको साधन भएकी छौ भने अब मैले आफूलाई उठाउन लाग्दा त्यसको साधन बन्नु पनि के तिम्रो कर्तव्य होइन? चित्रलेखाको अनुहार नुयो। उनको आँखा कुमारगिरीको आँखाबाट हटेर पृथ्वीमा पर्यो। ऊ ठिक भन्यो। त्यसो भएकि तिमी मेरो प्रार्थना स्वीकार गर्दिनौ त? मेरो साधना पुरा गर्नका निम्ति के तिमी मसँग केही दिन बस्न सक्दैनौ? केही बेरसम्म चित्रलेखाले केही बोलिनन्। अति सुस्तरी उनले सोधिन्, योगी यसका निम्ति तिमी कति समय चाहन्छौ? समय? यदि म विजय नै भएँ भने तिमीलाई मसँग बस्नमा के को आपत्ति? यदि म विजय भएँ भने मेरो मार्ग ठिक रहेछ भन्ने म ठान्नेछु, अनि त्यसबेला तिमीले पनि उचित मार्गको अनुसरण गर्नु। म तिम्रो बाटोबाट हिँड्न सक्दिनँ, तर अहिले म जान्न जाने इच्छा भयो भने अनि म तिमीलाई भन्नेछु, त्यसवखत तिमी मलाई रोक्न पाउन्नौ, चित्रलेखाले भनिन्। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको उपन्यास भगवती चरण वर्माको चित्रलेखा उपन्यास हो। यसको सातौं श्रृङ्खला हामीले आज यहाँ ल्याएर रोकेका छौं। अर्को साता चित्रलेखाको आठौं श्रृङ्खला वाचन हुनेछ। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा अर्को केही गद्य वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरी पनि बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि। Da-da-dee